नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा मैले केही कथाहरू लिएर आइपुगेको छु। आज म बसन्त पराजुलीको कथा संग्रह मोम्चोभित्र संग्रहित केही कथाहरू श्रुति सम्वेकबाट वाचन गरेर सुनाउँछु। यो पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तक हो। 2078 मंगसिरमा प्रकाशित भएको पुस्तक हो। पत्रकार बसन्त पराजुलीको यो दोस्रो कथा संग्रह हो। 2076 साल फागुनमा उहाँको पहिलो कथा संग्रह कुमाताको प्रकाशन भएको थियो भने त्यही पुस्तक 2077 असारमा दोस्रो संस्करण र 2078 साउनमा तेस्रो संस्करणको प्रकाशन भइसकेको छ। उहाँ चितवनमा बसेर कविता, निबन्ध, गजल र हाइकु लेख्नुहुन्छ र पत्रकारिता पनि गर्नुहुन्छ। आज मैले उहाँको यस पुस्तक मोम्चोका केही कथाहरूलाई श्रुति सम्वेकमा वाचन गर्दैछु। कथाकार बसन्त पराजुलीको मोम्चोभित्रको पहिलो कथा वक्ररेखा अब मैले वाचन गरेर सुनाउँछु। आँगनमा केराको थम्बा, बाँस, साल, उखु लगायत वस्तु मिलाएर यज्ञ बनाइएको छ। यज्ञलाई बर, पिपल, आँप आदिका पात र विभिन्न जातका फूलको तोरणले सजाइएको छ। घर ध्वजा पाकाले झकी झकाउँछ। घर अगाडि बाटैको छेउमा ठडाइएको तम्बुको मूल गेटमा बेहुला बेहुलीको स्पष्ट आकृति देखिने फोटोसहित ब्यानरमा लेखिएको छ, स्वागतम, शुभ विवाह, श्रुति प्रणय श्रव्य। आमा, दिदी अनि छिमेकी महिलाहरू सेल पकाउने र कसार बटार्ने काममा व्यस्त छन्। बिस्तारै आफन्तको भिड बढ्दैछ, आइरहेछन्, शुभकामना दिइरहेछन्। कतिले जिस्काइरहेका पनि छन्। म पनि उनीहरूले जिस्काउँदा जिस्किदिन्छु, किनकि म जिस्कँदा उनीहरू खुसी हुन्छन्। बिहेको अघिल्लो दिन मेहन्दी लगाउन आएका सखीले छिल्लिएरै जिस्काए, लाज पचाएका नकचरीहरू। पति पत्नी बीच हुने गोप्य सम्बन्ध पनि छरप्रष्ट पारेरै छाडे। केटाहरू यसो गर्छन् भन्ने त थाहा थियो, तर आजकल केटीहरू पनि एक पाइला अगाडि देखिए, साह्रै पात्तिएका। उनीहरूका कुरा सुनेर म लाजले रातो पिरो भए। के गरौं के नगरौं, के बोलौं के नबोलौं भए। उनीहरूलाई रोक्नभन्दा बरू आफै मुस्कुराउनु नै बेस ठाने। सबै साथी मिलेर लेहेङ्गा लगाइदिए। घोचपेच अनि छेडछाडकै बीच मलाई चिटिक्क पारिदिए। पिङ्क कलरको लेहेङ्गा, हात र पाउमा पनि मेहन्दी, ओठमा लेहेङ्गा कलरकै लिपस्टिक, आँखामा गाजल र आइसेट बिन्दिया, पूर्ण श्रृङ्गारले म सजिएकी थिएँ। दुलैको श्रृङ्गारमा कुनै कमी थिएन। भोलि मेरो बिहेको दिन, धेरै साथी सङ्गीको मेरोभन्दा अघि नै बिहे भइसकेको छ। उनीहरू सुहागरातको रतिरागका कथा सुनाइरहेछन्। पहिलो रात सम्झन लायक बनाउन यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्छन्। तर म भने नयाँ घर, नयाँ परिवेशमा के गर्ने के नगर्ने अन्यलमा छु। असार महिना, बाहिर झमझम पानी दर्किरहेको छ। पानी दर्किएको त सबैले देखेका छन्, तर दाम्पत्य जीवन कसरी सुखमय बनाउने भनेर मेरो मनभित्र दन्किरहेको आगोको ज्वाला कसैले देखेको छैन। केटो बुटवालको, म पोखराकी, केटो अस्ट्रेलिया जाने प्रक्रियामा रहेको भनेपछि परिवारले केही सोधखोजै नगरी बिहेको टुङ्गो लगायो। एकपटक देखादेखै भएको हो, कसैलाई एकैपटक देख्दैमा सबै बानी बेहोरा कसरी थाहा हुन्। मेरो कुलतमा फसेका केटा कुलतमा फसेका कारण कतिपय अवस्थामा बिहेपछि घरबार बिग्रिएका उदाहरण भेटिन्छन्। तर लाग्यो परिवारले विश्वास गरेको केटा पक्कै पनि यस्तो नहोला। आखिर बिहे एक सम्झौता न हो त रहेछ। मेरो मन एक्लै बोलिरहेको छ, भन्छ यस्तो गलत सोच्नु पनि व्यर्थ छ। यता बिहेपछि अस्ट्रेलिया जान पाउने सपनाले मन त्यसै त्यसै फुरुङ्ग नभएको पनि कहाँ हो र। धेरै नेपालीको सपनाको देश अस्ट्रेलिया, अस्ट्रेलिया पुगेका साथीहरूले समुद्री किनारमा बसेर खिचेका तस्विर फेसबुकमा पोस्ट्याएको देख्दा मेरो मन पनि उतै उडिसकेको छ। यति थाहा छ उसको नाम हो श्रव्य, बानी बेहोरा, स्वभाव अनि रुचि सब भगवान भरोसा। झनक्क रिसाइहाल्ने बानी पो छ कि घर परिवार सासु ससुरा नन्द देवरहरू सबसँग मिल्नु उनीहरूकै खुसीका लागि म आखिर सबै नेपाली नारीले यसरी नै आफ्नो खुसी र जीवनसँग सम्झौता गरिरहेकै छन्। तिनीहरूभन्दा म कसरी अलग हुन सक्थेँ र सजिलै घुलमिल हुन सकिएला कि नसकिएला? उनीहरूसँग कसरी बोल्ने होला? यावत विषयले मन हुँडलिरहेको छ, अनेक थरी तर्कना पनि उत्तिकै आइरहे। हाम्रो समाज र संस्कृति नै यस्तै छ, कहिल्यै नचिनेका नजानेकालाई आफ्नो बनाएर जानुपर्ने, बाँकी जीवन उसैका नाममा बिताउनुपर्ने, जन्मे हुर्केको घर पराई हुने, महिलाको कर्म पनि कस्तो कस्तो। यस्तो पनि सोचे, आमा काकी अनि भाउजू सबै बिहे गरेर जन्मघर छाडेर कर्मघर आएका त हुन्नी। यो हाम्रो सामाजिक परम्परा अनि मान्यता पनि हो। भनिन्छ नि बिहेपछि महिलाको जीवनरेखा पुरुषको भाग्यसँग जोडिएको हुन्छ। साथी सङ्गीले जिस्काए जस्तै बिहेपछिका रमाइला क्षणको पनि कल्पना गर्दै आफै रमाउन पनि थाले। छोराछोरी फन्टाङ बुन्टुङ जन्माउने सुखमय जीवन काट्ने कल्पना गर्दा गर्दै राति कतिखेर निदाएछु पत्तै भएन। रुझेको काग घरको छतमा बसेर पखेटा फिजाएर कराउँदैछ। बुबा कागलाई लखेट्न व्यस्त हुनुहुन्छ। उहाँले भन्नुभयो, होइन यो काग किन यसरी रुँदैछ? कागलाई सन्देशवाहक मानिन्छ। राम्रो खबर लिएर आउँदा काग ठाउँ सरेर कराउँछ अरे। बुबा कागलाई फकाउँदै सन्देश बुझ्न चेष्टा गर्दै हुनुहुन्छ। शुभ बोल, शुभ बोल, के खबर ल्याएको छस्? ठाउँ सरी बोल। काग कराइरह्यो तर ठाउँ सरेन। बुबाको स्वर मलिन भयो। त्यही स्वरले कागलाई धपाउन खोज्नुभयो। हा हा, नसुनेर वा नटेरेर काग उडेन कराइरह्यो। बुबाका दुवै प्रयास असफल भए। आमाले पनि कागको रुवाई राम्रो सङ्केत होइन भन्नुभयो। बेला न कुबेला आएर के कराएको होला यो काग पनि। आमा पनि आफ्नै पारामा बतपताउनु भयो, शुभ बोल, शुभ बोल। काग घरमा आएर कराए। आमाले जहिले पनि भन्ने यही हो। बुबा त्यति वास्ता गर्नुहुन्नथ्यो, आज भने आमाभन्दा अघि उहाँले त्यसो भन्नुभएको थियो। कालो बिरालो पनि म्याउ गर्यो। उसले मेरो आँखामा आँखा टल्कायो अनि मेरै अगाडिबाट गयो। पारी क्षितिजबाट बाजागाजासहित जन्ती आउँदैछन्। म बेहुली बनेर सजिँदैछु सबै रातो पहिरनमा। कतिपय सम्झाउँदैछन्, आखिर जे जस्तो भए पनि बिहे गरेर पराई घर जानै पर्छ। हेर्दा हेर्दै जन्ती कता बिलाए कता, देखेर म आत्तिएँ। नाइ नाइ भन्दै म चिच्चाएँ। सँगै सुतेकी बहिनी लक्ष्मीले ओइ के भो, सपना देखिसके क्या हो भनेपछि मात्रै म झल्यास्स बिउजेछु। घडी हेरेको बिहानको 5 बजिसकेको रहेछ। सोच्दै टोलाएँ, छ्या कस्तो नराम्रो सपना देखेछु। सपना सम्झेर पीर पनि लाग्यो, मन ढक्क फुल्यो। सपनाबारे कसैलाई भनौँ कि नभनौँ दुविधामा परे। कसैलाई भनेर मन हलुङ्गो बनाऊ कि भन्ने पनि नसोचेकी होइन, तर सपना सपना नै हो, विपना हुन सक्दैन भन्ने लाग्यो। त्यो कुरालाई बिर्सिएर बिहान सबैरै बेहुली श्रृङ्गारका लागि पार्लर जानु थियो। बिहानको दैनिकी सकेपछि म नुहाएर पार्लरतिर हानिएँ। पार्लरबाट फर्किँदा यस्तो लाग्दै थियो, म साँच्चैकै राम्री छु, मेरो सुन्दरता देखेर मेरै साथीहरू डाहा गर्दैछन्। बेहुलीको श्रृङ्गारमा त कति राम्री देखेँ कि मुरी। उर्मिलाले जिस्काई, तेरो पनि पालो आउँदैछ के, धेरै नजिस्क्या। मैले भने, बाल सखा हो उर्मिला, सँगै जन्मियौँ हुर्कियौँ, सँगै स्कुल जान्थ्यौँ। दिनभर गट्टा खेलेर आउँदा मलाई आमाले गाली गर्ने पनि उसैका कारणले बढी हुन्थ्यो। दुःख सुखमा ऊ जहिले पनि मेरै साथमा हुन्छे, त्यही भएर पनि ऊ मलाई जिस्काउने अधिकार राख्छे। दौरा सुरुवालमा सजिएर पटुकामा खुकुरी बिरेका, ढाका टोपी, रातो टीका अनि दुबोको माला लगाएर डोलीमाथि चढेका बेहुलासहितका जन्ती समयमै आए। झ्यालको पर्दा च्याति च्याति हुनेवाला आफ्नो मान्छेलाई मैले घरभित्रबाट निहालिरहे। उनी धेरै नै राम्रा देखिएका छन्। पहिले मलाई हेर्न आउँदा त यति राम्रो जस्तो लागेको थिएन। मैले आफूलाई ऐनामा हेरेँ। आफ्नो पनि त बेहुली रूप देखेर कति दङ्ग परेको होलान् भन्ने लाग्यो। अनि एक्लै मुसुक्क मुस्कुराउन मन लाग्यो। धार्मिक परम्परा अनुसार बिहे सकियो। छोरी अन्माउने बेला रुवावासी चल्यो। यो स्वाभाविक पनि हो। जीवनमा कहिल्यै बुबाका आँखामा आँसु नदेखी हुर्केकी म। विदाईका बेला उहाँका आँखा भरिँदा मेरो मन थामिएन। अँगालो हालेर बुबासँग धकफुकाएर रोएँ। आमा, भाइ, बहिनी कसैको पनि आँखा ओभान थिएनन्। यो सब भावनाका कुरा थिए। यथार्थमा आखिर बिहे गरेकी छोरी पराई घर जानु नै थियो। परिवारका सबैले भारी मनले विदा गरे। माघी बिहेमा पति पत्नीबीच प्रेम बिहेपछि मौलाउँछ र दिगो हुन्छ रे, अर्थात् लभ आफ्टर मेरिज। पूर्वीय वैवाहिक मान्यतामा पश्चिमी हुँदा तर लभ बिफोर मेरिज हुने पाश्चात्य परम्परामा बिहेपछिको सम्बन्ध दिगो भएका उदाहरण कमै भेटिन्छन् रे। बिहेपछिको सम्बन्ध दिगो होस् भन्ने अपेक्षा हरेक जोडीको हुन्छ। म मात्र त्यसको अपवाद कसरी हुन सक्थेँ र? बिहे पूर्व चिन्जान नै नभएकाले प्रेमको प्रसङ्गै भएन। अब भने म बिहेपछिको प्रेमलाई दीर्घजीवी बनाउने प्रयासमा छु। बिहे सकिएको रात, अर्थात् बेहुला बेहुलीका लागि महत्त्वपूर्ण रात, सामाजिक परम्परा अनुसार बिहे हुने जोडीका लागि आपसमा बाँधिने रात, कोठामा पुग्न अलि अबेरै भएको थियो। रातको त्यस्तै 10 बजेको हुँदो बेसार राखेको एक गिलास दुध लिएर म कोठा छिरे। उनी भने बेहुला हुँदाका कपडा फेरेर बसिसकेका रहेछन्। मैले अनुहारमा पुलुक्क हेरेँ, उनले पनि हेरे, आँखा जुधे। दुबैका आँखामा कौतूहलताको भाव थियो। मैले उनलाई दुध दिएँ। उनले अलिकति खाएर मेरा ओठतिर गिलास बढाए। मैले पनि सुरुप पारेँ। हामी दुबैले पालै पालो एउटै गिलासको दुध पियौँ। आफ्नै बाबुआमाको जुठो पनि नखाने मैले जीवनमा पहिलो पटक अरू कसैको जुठो खाएँ। अह, कति घिन लागेन। बरु मायाको मिठास थपिएकाले सुस्वादु लाग्यो। लाग्यो उनलाई पनि मेरै जस्तो प्रेमानुभूति भयो होला। दिनभरिको थकान कता भाग्यो कता। मैले पनि कपडा फेरेँ अनि त्यही खाटमा बसेँ चुपचाप। एकछिनपछि आँधी आउने मौन त थियो त्यो हाम्रो। मैया, यतिकै रात बिताउने कि क्या हो? म नजिक आउँदै उनले प्रश्न र विस्मय मिश्रित भावमा भने। मेरो चिउँडोमा हात राखेर अनुहार हेरेँ। मैले पनि उनलाई पुलुक्क हेरेँ अनि एकाएक गमलङ्ग अँगालोमा बेरेर निधारमा मुहाई खाए। उनी उन्मत्त थिए, एकदम उन्मत्त। ममा भने केही डर अनि धेरै मायाको भाव छछल्किरहेको थियो। जीवनमै पहिलोपटक कुनै पुरुषले अङ्गालोमा मलाई निष्पेक्री कसेको थियो। उनले चुम्दै थिए मेरा अङ्ग अङ्ग। मेरो पनि रक्त सञ्चार बढ्दै थियो। कता कता लाज पनि लागिरहेको थियो। तर उनी भने यो काममा पोख्त भए चाहिँ निकै उत्साहित देखिन्थे। मलाई के गरौँ के नगरौँ भइरहेको थियो। त्यसैले मौन बसिरहेँ। बिस्तारै मैले त्यहाँ त्रास पाइनँ, केही पीडा भने थियो। तर त्योभन्दा पनि आपसको विश्वास अनि ममता स्खलन हुँदै थियो, जसले जीवनभरको सम्बन्धलाई ऊर्जा दिनेवाला थियो। मैले साथीसङ्गीले सुनाएको सुहागरातको कथा सम्झेँ अनि आफ्नो शरीरसँगै तन अनि मन सबै उनीलाई सुम्पिदिएँ। साँच्चै कि हामी एकाकार भयौँ। त्यो रात मेरा लागि साँच्ची अविस्मरणीय बन्यो। बिहे भएको 2 महिना हुँदै थियो। यी 2 महिना हाम्रा लागि 2 दिन जस्तै भने। यसबीचमा हामी साँच्चैकै आपसमा नजिक्यौँ। परिवारमा सबै राम्रो थियो। सासू ससुरा नन्द देवर सबै खुसी थिए। मिलनसार परिवार भएकाले पनि होला मलाई घुलमिल हुन गाह्रो भएन। त्यही बेला नेपाली महिलालाई ढपक्कै ढाकेर तिज आयो। बुबा आफै लिन आउनुभएपछि तिज मान्न माइत गए। यता घरमा सौतेनी दिदी आमाजू पनि तिज मान्न आइन्। बिमा त्रितर्फकै भए पनि ती दिदी आउँदा उनी बढी नै खुसी हुन्थे। दिदीसँगको सामिप्य बढी नै देख्थेँ म। अझै कहिलेकाहीँ सोमरस पिएका बेला त दिदीकै गुणगान धेरै गरे चाहिँ लाग्थ्यो। हिन्दू महिलाको महत्त्वपूर्ण पर्व हो तिज। वर्षभरि भोगेका पीडा अनि वेदना एकै दिन भए पनि गीतका माध्यमबाट बक्न पाउने चाडका रूपमा पनि तीजलाई लिइन्छ। आफ्ना पतिको दीर्घायुको कामना गरेर व्रत बस्ने यो वर्षको तीजमा मैले पनि निराहार व्रत बसेँ। एकपटक त चक्कर लागेर झन्डै ढलिनँ म। तीज सकियो, सबै आफ्नो घर फर्किए, म पनि फर्किएँ। बिहे भएको त्यस्तै चार महिना भएको थियो, हामी अस्ट्रेलिया जाने तयारीमा थियौँ। भिसा लागिसकेको थियो, हवाईजहाजको टिकट लिई अस्ट्रेलिया जाने प्रक्रिया अगाडि बढाउँदै गर्दा एक्कासी हाम्रो घरमा एक अप्रिय घटना भयो। घरमा प्रहरी आयो। श्रव्य भनेको तपाईँ हो? अलि हक्की जस्तो देखिने एक प्रहरीले रुखको स्वरमा सोध्यो। हो, किन र हजुर? श्रव्यले मलिन स्वरमा जवाफ दिए। तपाईँलाई प्रहरी निरीक्षकले बोलाउनु भएको छ, प्रहरी कार्यालय हिँड्नुहोस्। किन, के गल्ती गर्नुभयो उहाँले? के कारणले जाने प्रहरी कार्यालय? बिना कारण म उहाँलाई लान दिन्न, मैले निडर भएर उत्तर दिएँ। श्रव्य भने डराइरहेका थिए, अनुहार पनि रातो पिरो भएको थियो। मौन बसिरहेका बेला फेरि प्रहरी बोले, सबै कुरा उहीँ हुन्छ, हिँड्नुहोस् छिटो। प्रहरीले सभ्यका पाखुरा समातेर गाडीमा हाल्यो। त्यति बेलासम्म मेरो आँखा आँसुले भरिसकेका थिए। श्रव्यले मेरो आँखामा आँखा जुदाउन सकेनन्। कोसेमुन्टो लगाउँदै प्रहरीसँगै केही प्रत्युत्तर नदिए निरीह बनेर गए। म भने अभाग बने। प्रहरीले श्रव्यलाई किन समात्यो, के हुनसक्छ कारण? मेरो मनमा अनेक थरी तर्कना खेल्न थाले। यो होला कि त्यो होला भन्ने शङ्का हुन थाल्यो। तर शङ्का गर्ने केही कारण नै भेटिन। आखिर प्रहरीले किन समात्यो त श्रव्यलाई? प्रहरीले समाउँदा उनले किन प्रतिकार गरेनन्? आखिर म उनको साथमा थिएँ। प्रहरीले समाउँदै गर्दा उनले शिर किन निहुराए? म निकै सोचमग्न भए। केही गम्भीर कुरो उनीबाट लुकिरहेको त छैन भन्ने पनि लाग्यो। तर उनी पछिल्लो समय मसँग राम्रै गरी खुलेका थिए, त्यसैले मैले थाहा नपाउने गरी के कुरो लुकेको होला त? यसै ठम्याउन सकिनँ। मेरो मनले भन्यो, श्रव्यले त्यस्तो ठूलो अपराध केही गर्न सक्दैनन्। यो मेरो उनीप्रतिको विश्वास थियो। श्रव्यलाई प्रहरीले लगेपछि म पनि उनको पछि लागेर प्रहरी कार्यालय नै पुगेँ। उनलाई हिरासतमा लगेका थिए, ममा कौतूहल थियो, आखिर श्रव्य किन समातिए? म दायाँ बायाँ नलागि सिधै प्रहरी निरीक्षकको कार्यकक्ष छिरेँ। नमस्कार इन्स्पेक्टर साहब। इन्स्पेक्टरले मेरो सम्वेदन फर्काइहाल्यो। नमस्ते नमस्ते, भन्नुहोस् के कामले आउनुभयो? मैले कति पनि समय खर्च नगरी एकै सासमा भने, सर्मश्रुति, तपाईँले पक्राउ गर्नुभएको श्रव्यकी श्रीमती, तपाईँहरूले उहाँलाई किन समाउनु भयो? उहाँले त्यस्तो के ठुलो अपराध गर्नुभयो जसका कारण उहाँलाई बिना जानकारी यसरी पक्राउ गरेर ल्याउनु पर्यो? त्यति बेला इन्स्पेक्टरले जे जवाफ दिए सुनेर मेरो होस गुम भयो, खुट्टा लर्बराए। तैपनि सम्हालिएर भने, इन्स्पेक्टर साहब, तपाईँहरू झुक्किनु भयो होला, हुँदै नहुने काम श्रव्यबाट भयो भनेर म विश्वास गर्न सक्दिनँ। इन्स्पेक्टर बाठो रहेछ, उसले मसँग धेरै प्रतिवाद गर्न चाहेन। घरबाट निवेदन झिकेर मलाई देखाउँदै भन्यो, मान्छे देख्दा तपाईँ पढे लेखा जस्तो लाग्छ, र हेर्नुहोस् यो निवेदन जुन पीडितले दर्ता गराएकी हुन्। निवेदन हेरेँ, प्रहरी कार्यालयलाई सम्बोधन गरी कानुनी कारवाही गरियोस् भनी लेखिएको थियो। निवेदन पढ्दै जाँदा एक्कासी मेरा आँखा यहीँनिर आएर अडिए। तीजको दर्खाने दिन माइत गएकी थिएँ। सौतेनी भाइले जबरजस्ती करणी गरेका कारण गर्व रहन पुग्यो। निवेदनमा अगाडि भनिएको थियो, यसले मलाई कहिले प्रलोभन त कहिले धम्की दिँदै एक वर्षदेखि यौन शोषण गरिरहेको छ। श्रव्यमाथि प्रहरीले जुन विषयमा अनुसन्धान गर्न खोज्दैछ त्यो गम्भीर थियो। करणी मात्रै नभई हाडनाताभित्रको करणी, त्यसमा पनि करणीपछि गर्व रहेको सवाल। म नाजवाफ भएँ। के भनौँ के नभनौँ भयो, केही सोच्नै सकिनँ। जुरुक्क उठेँ अनि कसैसँग केही नबोली घरतर्फ लागेँ। सोचे गलत गरेका रहेछन् भने श्रव्यले हदैसम्मको सजाय पाउनुपर्छ, उनी निर्दोष पनि त हुन सक्छन्। तर दुधको दुध पानीको पानी छानबिन गर्ने कसले? घरको बिछौनामा पल्टिरहेकी छु, कस्तो परिबन्धमा आएर फसेँ म। उता उनी सङ्गीन आरोपमा प्रहरी हिरासतमा छन्। उनले त्यो गल्ती गरे नगरेको मलाई जानकारी हुने कुरा पनि भएन, तर नगरेकै भए प्रहरीले पक्राउ गर्ने बित्तिकै किन हायल कायल भए? रातो पिरो हुनुपर्ने कारण के थियो? मलाई पनि शङ्का लाग्न थाल्यो। अनि दिदी घर आउँदा किन उनी सामान्य अवस्थाभन्दा बढी खुसी हुन्थे? विभिन्न प्रश्न मेरो मनमा उठिरहे। तत्काल उत्तर नपाइने यी प्रश्नको यति बेला के अर्थ थियो र? श्रव्यलाई प्रहरीले पक्राउ गरेको 25 दिन भयो। उनलाई प्रहरीले अदालतमा पेश गरिसकेको छ। अदालतमा श्रव्यसँग बयान लिँदैछ। अदालतका कर्मचारीले श्रव्यलाई सोधे, तपाईँलाई आफ्नै बिमात्री दिदीको करणी गरेको अभियोग छ नि? श्रव्यले पनि श्रीमद् भागवत गीता समातेर क्रिया खाँदै भने, म जे बोल्छु सत्य बोल्छु। एकछिन गम्भीर भएर अडिएर फेरि श्रव्य बोल्दै गए, होइन सर, यो माथि ममाथि झुटो आरोप लगाइएको, मैले आफ्नै आमा समानकी दिदीलाई यो काम गर्न कसरी सक्छु र तपाईँसँगको सम्बन्धका कारण दिदीको गर्व रहेको कुरा के हो त? कर्मचारीले प्रश्न उत्तर खोजे। त्यो मलाई थाहा भएन, दिदीले किन यस्तो गम्भीर आरोप लगाउनु भयो होला त, त्यो पनि मलाई थाहा भएन। सत्य कुरा के हो भने सौतेनी दिदी भएका कारण केही न केही रूपमा हामीमाथि दोषारोपण गरिरहन्थिन्, यो पनि चरित्र हत्या गर्न खोजिएको दोषारोपण मात्रै हो भन्ने मलाई लाग्छ। बयानपछि पक्ष विपक्षका वकिलहरूको बहस र प्राप्त प्रारम्भिक सबूतका आधारमा अदालतले श्रव्यलाई थुनेर मुद्दाको कार्य सम्पादन गर्ने आदेश दियो। चार महिनापछि अदालतमा श्रव्यमाथि लागेको मुद्दाको अन्तिम किनारा लाग्ने गरी फैसला आउँदैछ। यसअघि पक्ष विपक्षका साक्षी प्रमाणहरूबाट बयान लिने काम सकिएपछि अदालतले यो मुद्दाको अन्तिम फैसला गर्न लागेको हो। मलाई भने आज उनी छोड्छन् कि भन्ने झिनो आशा छ, तर कता कता जेल नै जाने हुन् कि भन्ने चिन्ता लागिरहेको छ। मूल गेटबाट अदालतको परिसर छिर्ने बित्तिकै फुलै फुलले सजिएको बगैँचा छ। बारी मास फुल्ने फुल मुस्कुराइरहँदा हरेक दिन जसो अदालत आउनेहरूलाई यसले एकछिन भए पनि फुरुङ्ग पार्दो हो। त्यही फुलबारीमा बसेरै घन्टौँ बहलाउनेहरू पनि कम छैनन् सायद। अझै बिना कारण मुद्दामामीलाई झेल्न पुगेकाहरूले यही बाटिकामा बसेर आफूले पाएको दुःख बिर्सने जमर्को गर्दा हुन्। माथिल्लो तलामा रहेको इजलास कक्षमा बन्द इजलास बनाएर मुद्दाको प्रक्रिया अगाडि बढ्ने क्रममा छ। अग्लो कुर्सीमा बसेका दौरा सुरुवालमाथि कालो कोट र कालै टोपीमा सजिएका न्यायाधीशले नाकको टुप्पोमा चस्मा राखेर घोसेमुन्टो पार्दै चस्माभन्दा बाहिरबाट इजलासभित्र टाढा टाढाका मान्छे नियालिरहेका छन्। अघिल्लो बेन्चमा रहेका वकिलहरू यताउति गर्दैछन्। न्यायाधीशको सामुन्ने दाहिनेतर्फ राखिएको काठले घेरेको कठघराभित्र श्रव्यलाई राखिएको छ। उनी निमछाउरो बनेर बसेका छन्, युद्धमा हारेको सिपाही जस्तो। कपाल पनि लामो लामो अनि जिरिङ्गको छ। पक्राउ परेपछि दुब्लाएछन् पनि। बन्द इजलासमा बहस भएकाले न्यायाधीशले वकिलहरूलाई बहस सुरु गर्न आदेश दिए। द आजको कारवाही सुरु गर्नुहोस्। सँगै रहेको घन्टी बजाएर न्यायाधीशले भने, पहिला सरकारी वकिलको पालो आयो। उनले दलिल पेश गरे। श्रीमान, यो मान्छे हेर्दा जति सामान्य छ त्यति नै क्रूर पनि रहेछ। आफ्नै सौतेनी दिदीलाई यसले पटक पटक जबरजस्ती सम्बन्ध राखेर गर्व बोकाएको छ। अहिले हेर्दा यो मान्छे सामान्य र सोझो होला भन्ने देखिएको छ। यो मान्छेले जब रक्सी खान्छ अनि ऊ भित्रको राक्षसी पनि बाहिर निकाल्छ। वकिलले कड्किएरै भने। वकिल अझै कड्किँदै थिए। यो यतिसम्म नरपिचास छ जसले आफ्नै आमा समान दिदीबाट यौन प्यास मेटाएको छ। यसले पटक पटक धम्क्याउँदै एक वर्षदेखि जबरजस्ती शारीरिक सम्बन्ध राख्दै आएको छ। अरूलाई भने मारदिन्छु भन्छ, तर अघिल्लो पटक तीजका बेला भएको सम्बन्धबाट गर्व रह्यो। पेटमा हुर्कदै गरेको भ्रूणले पेट बढ्दै गएपछि त्यो छेकेर र रोकेर नरोकिने रहेछ। छिमेकीले कसको पाप बोक्यो भनेर दिदीलाई सोधेपछि दिदीले वास्तविक कुरा बताएपछि यो घटना यहाँसम्म आयो। श्रीमान, सरकारी वकिलले आफ्नो बहस टुङ्ग्याए। पालो आयो प्रतिरक्षा गर्ने वकिलको, उनी पनि चलाख्ने रहेछन्। न्यायाधीशतर्फ फर्केर वकिल बोले, श्रीमान, घरभरी आमा बाबु दाजुभाइ बहिनी गरी सिङ्गो परिवार भएका बेला एउटा महिलालाई पुरुषले जबरजस्ती गर्यो भन्ने कुरा छ। के परिवार भएकै घरमा दाबी गरिए अनुसार जबरजस्ती गर्न सम्भव छ? यो जानी जानी चरित्र हत्या गर्ने गरी आएको मुद्दा हो श्रीमान। मेरो पक्ष निर्दोष छ, श्रव्यलाई सफाई दिइयोस्। बचाउ वकिलको यो बहसपछि सरकारी वकिलले फेरि प्रत्युत्तर बहस गरे। दोषी उपरका सबै प्रमाण र कागजात, गर्भवती भएको अस्पतालको प्रमाणित प्रतिलिपि, प्रहरी समक्ष अभियुक्तले स्वीकार गरेको बयान सबै प्रमाणका रूपमा पेश गरेको छु। यसलाई हदैसम्मको सजाय हो श्रीमान। सरकारी वकिलले जिकिर गरे। उनी भन्दै थिए, भिनाजु मरेर विधवा भएकी दिदीलाई जबरजस्ती करणी गर्नेलाई हदैसम्मको सजाय हुनुपर्छ। केही समय पक्ष विपक्षका वकिलहरूको बहस चलिरह्यो। दुवै पक्षका वकिलहरूको बहस सकिएपछि न्यायाधीशको फैसला सुनाउने पालो आयो। उपयुक्त अभियोग माग दाबी भएको प्रस्तुत मुद्दामा जिल्ला न्यायाधिवक्ता र प्रतिवादी तर्फका विद्वान वकिल साहबले गर्नुभएको बहस समेत सुनियो। यस प्रकार दुवैतर्फका विद्वानहरूको बहस छलफल सुनी माग अभियोग र पीडितले दिएको जाहेरीका उप अध्ययन र प्राप्त प्रमाणलाई मध्यनजर गर्दा अभियुक्तले आफ्नै सौतिनी दिदीलाई करणी गरेको ठहर गर्दै यो अदालत अभियुक्तलाई करणीतर्फ 10 र हाडनातातर्फ 10 गरी 20 वर्ष जेल सजाय तोक्ने फैसला गर्दछ। अदालतको फैसलासँगै श्रव्यलाई प्रहरीले हत्कडी लगाएर जेल लाने तयारी गरे। उनलाई सजिलै चार घेरामा थुनेर प्रहरीले राखेको सबैले देखे, तर वेदना र तडपाईले थुनिएको मेरो मनलाई कसले देख्ने? उनी जेल जाँदै गर्दा मेरा सपना र भविष्य पनि त उनीसँगै गए। औँसीको रात झैँ मेरो जीवनमा चकमन्न अन्धकार भयो। प्रहरीले घेरेर उनलाई जेल लैजाँदै गर्दा उनका र मेरो आँखा जुधे। मैले उनका आँखामा पश्चाताप छचल्किरहेको देखेँ, तर त्यो पश्चातापले मेरो बिहेपूर्वक अवस्था फर्कनेवाला थिएन। मझधारमा पारेर मलाई एक्लै छाड्नेप्रति खुब रिस उठ्यो। अदालतको फैसलाले मेरा सपना चकनाचुर भएकोमा जति दुखी छु, त्योभन्दा बढी म माथिको विश्वासघात गर्नेप्रति उत्तिकै आक्रोश छ। आफ्ना सपना तुहाएर आफ्नो यौवनावस्थाको सिङ्गो जीवन उनीको सम्झनामा कसरी बिताउन सक्छु? यति मात्र होइन, एउटा अपराधीकी श्रीमती बनेर समाजका अगाडि कसरी जिउन सक्छु? आफू भने सती सावित्री बनेर श्रीमानका लागि सप्तक सुम्पने मात्र नभई उनकै कल्याण र भलोका लागि व्यक्तिगत स्वतन्त्रतालाई तिलाञ्जली दिएर गोडाको जल समेत खान तयार हुँदा उनले भने मेरो मायामा खेलबाड गरेर धोका दिन्छन् भने कसरी म उनकी श्रीमती बनेर जीवनलाई थप नरक बनाउन सक्छु? पुरुषले जब नारीलाई धोका दिएर परस्त्रीसँग सम्बन्ध राख्छन् भने फेरि उनलाई नै श्रीमान मानेर बस्नु नारी स्वाभिमान विरुद्ध छ। गल्ती उनले गरे, त्यसको शिकार म किन हुनुपर्ने? उनले आफ्नै दिदीसँग सम्बन्ध मात्र राखेका होइनन्, श्रीमतीलाई धोका पनि दिएका हुन् अनि नारीलाई खेलाउन ठानेका हुन्। जीवनभर बलात्कारीकी श्रीमती बनेर अपहेलित जीवन बिताउन म विवश बन्नु हुँदैन। स्वतन्त्रता, स्वाभिमान र नारी अस्तित्वको रक्षाका लागि भए पनि मैले फरक मार्ग पहिल्याउन सक्नुपर्छ। उनले त अपराध गरे, त्यसको सजाय उनले भोग्नै पर्छ, तर गल्ती नै नगरेकी म सजायको भागीदार किन हुन्? बाबुआमाले गोडाको जल खाएर कन्यादान गरेर उनैलाई सुम्पिएका हुन्, तर उनी बेइमान भएपछि कसका लागि मन थाम्ने मैले? विभिन्न तर्कनाले मन बेचैन भयो। यसो हेरेँ उनलाई, प्रहरीले कारागार लैजान गाडीमा चढाइसकेको रहेछ। उनी मलाई हेरिरहेकै थिए। म भने आफूभित्रको उकुस मुकुसलाई अठोटमा बदल्ने सोचमा डुबिरहेकी थिएँ। जे होला होला, भाग्यले आफ्नो जीवनरेखा जता डोर्याउँछ उतै लैजाला। सोचे आजैबाट उनीसँग सम्बन्ध विच्छेद गर्छु र उनको बाटोबाट सदाका लागि पन्छिन्छु। भाग्यले ठगिए कि म कर्मले भविष्य बनाउन सक्छु। पतिबाट धोका खाए पनि शरीर सबल छ, हात पाउ बलिया छन्। दस नङ्ग्रा खियाएर भविष्य उज्यालो पार्छु, आफ्नो जीवनको रेखा आफै कोर्छु, तर बलात्कारीकी श्रीमती बनेर बस्दिनँ। तोडिदिन्छु उनीसँगका सबै सम्बन्धहरू, बिर्सिदिन्छु सबै सम्झना अनि हराउँछु आफैमा। अदालत परिसरबाट श्रव्यलाई लिएर प्रहरीको गाडी हुइकिएर बाहिरिँदै थियो। उनले यसो हात उठाए जस्तो गरे, तर मैले वास्ता गरिनँ। मेरो आँखाबाट उनी जति जति अलप हुँदै थिए, म पनि उनको जीवनबाटै अलप हुने निष्कर्षमा पुग्दै थिएँ। जुरुक्क उठे, सरासर अदालतकै मुद्दा शाखामा छिरे अनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर मन गरौँ बनाउँदै गन्तव्यविहीन यात्रामा निस्के। आखिर जीवन अनिश्चित गन्तव्य रहेछ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन बसन्त पराजुलीको कथा वक्ररेखाको वाचन थियो। उहाँको मोम्चो कथा संग्रहबाट मैले यसलाई लिएको थिएँ। यसै संग्रहभित्रको अर्को कथा लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेकमा हामी आज बसन्त पराजुलीको उपन्यास कथा संग्रह मोम्चोभित्रका कथाहरू सुनिरहेका छौं। यसैभित्रको संग्रहको अर्को कथा आधुनिक प्रेमोपहार अब मैले सुनाउने कथाको शीर्षक हो। आकाश खुलेको छ। श्लेष्मात्तक वन आसपासको खुला आकाशमा चराहरू निष्पक्री विचरण अनि रमाइलो गर्दैछन्। हावाले बासन्ती सुवास ल्याइरहेछ। तर त्यसमा बागमती र आर्यघाटमा मानिस चलाउँदाको गन्ध मिसिएको छ। अर्थात् बसन्तमा पनि एक तमासको अर्कै वातावरण व्याप्त छ। बागमती आफ्नै गतिमा बगिरहेको छ। गति त के भन्नु, अल्छिलाग्दो पारामा हिँडिरहेछ। लाग्छ पानी भए पो गतिमा बग्थ्यो, पानीभन्दा बढी ढल हुँदा के को ऊर्जाले बगोस्। बागमती नजिक रहेको एउटा घरभित्र म भने मस्त निद्रामा रहेछु। दिउँसै सुतेर होला, सपना पनि के देखे देखेँ, बेहु पाउन सकिनँ। मोबाइलको घन्टीले मेरो निद्रा बिथोलिदियो। सुरुमा त मैले मोबाइल नउठाउने सोच बनाएँ, तर लगातारको घन्टीले नउठाई धराइदिएन। नचिनेको नम्बरबाट आएको कल थियो, उठाएँ। स्वर चिने चिने जस्तै लाग्यो, यसैको भनेर ठम्याउन सकिनँ। चिन्नु भएन कि क्या हो, मैला स्वर थियो। भन्नुहोस् न, तपाईँ त कस्तो निष्ठुरी के, कति छिटै बिर्सेको। मैले अझै नचिनेको भ्याउ उसले पाएँ अनि भनी, म आरती के आरती। उसले मलाई खेसेटिउरी गरेको महसुस गरे, नामै भनेपछि चाहिँ राम्रोसँग चिने। आरतीसँग भेट नभएको पनि 2 वर्ष भइसकेको थियो। श्रीमानसँग जापान गए यता भेटघाट थिएन, नेपाल आएको पनि थाहा थिएन, अनि कसरी फोनकै भरमा चिन्नु। लामो समयपछिको फोन सम्वाद भएकाले पनि होला, कता कता कौतूहल अनि आश्चर्य पनि लाग्यो। यतिपछि फेरि आरतीले किन सम्झी। मैले फोनमै भने, जापानबाट कहिले फर्कनु भयो। उसको उत्तर आयो, एक साता भयो। अनि बल्ल सम्झनु भयो है। मौका पाउने बित्तिकै मैले पनि भनिहालेँ। उसले मैले पनि खिसिटेउरी गरेँ जस्तो महसुस गरिसकेर हाँसी मात्रै, फेरि जिस्काउँदै थपेँ, अब भन्नुहोस् म निष्ठुरी कि तपाईँ। जापान गएदेखि वास्ता छैन त, हुन त बुढो भएपछि हाम्रो के सम्झना हुनु नि है। मैले थपेँ, त्यसो होइन, मैले पनि नसम्झेँ कि कहाँ हो र, तर जापानमा भइन्जेल सम्झेर पनि के काम। आरतीले भन्दै गए, नेपाल फर्किएपछि सम्झेकै त छु नि। भन्नुहोस् न, कहाँ हुनुहुन्छ, आज भेट्न सकिन्छ। मलाई घरबाट निस्कन मन थिएन, एक मनले बाहिर काममा छु भनेर ढाँटिदिउँ जस्तो लाग्यो, तर अर्को मनले ढाँट्न मानेन। घरबाट ननिस्कने पनि बताएँ, तर आरतीले जिद्दी गरे, जापानबाट के उपहार ल्याइदिएको छ भन्ने पनि लाग्दैन। जब उपहारको कुरा गरी मेरो मन लोभियो अनि सोधेँ कहाँ भेट्ने त। उत्तर आयो, घरमा एक्लै छु। एकछिन अघि नजाने निश्चय गरेको मेरो मनको सुई 180 डिग्री घुम्यो, म आरती भेट्न जाने भए। गाउँबाट विभिन्न सपना साँचेर काठमाडौँ आएको म घरबाटै खर्च जुटाएर पढ्न सक्दिन थिएँ। सहरमा सजिलै जागिर पनि कसले दिने। जागिरकै सिलसिलामा भौतारिँदा मैले धेरै जोर हात्ती छाप चप्पल फटाएँ। मेरो बाहिरबाट नलिएका सायद सहरका कुनै उद्योग प्रतिष्ठान थिएनन्, तर जागिर पनि दिन पनि कोही तयार भएन। अहिले पनि कहिलेकाहीँ लाग्छ काठमाडौँ बेरोजगारहरूकै सहर त होइन। यता हेऱ्यो बेरोजगार, उता हेऱ्यो बेरोजगार, महिना मरेपछि घर भाडा, रासन, तरकारी, कलेज फी, ओहो यत्रो खर्च कसरी धान्ने। जसोतसो पढ्दै थिएँ, बिहानको कक्षा थियो, कलेज सकिएपछि म दिनभर जसो डेरामै हुन्थेँ। बेरोजगार र बेखर्चीले जाने ठाउँ नै अन्त कहाँ थियो र। घरबेटी जापान थिए, 2 बच्चा लिएर घरबेटी भाउजूले घर चलाइरहेकी थिइन्। श्रीमानले भने जति नै पैसा पठाइदिन्थे, उनका इच्छा आकाङ्क्षा पनि बढेको बुझिन्थ्यो। उनको जीवन स्कुटी, घरको मर्मत सम्भार, सिजन अनुसारका पोसाक श्रृङ्गारमा मात्रै सीमित भएन, बिस्तारै अरू सौखिन काममा पनि उनको मन लोभिन थाल्यो। घरभरि विलासी साधन थपिँदै गएका थिए, घरमा मात्र होइन छरछिमेकमा पनि उनको विलासी जीवन विस्तारित भयो। छिमेकका मैला जम्मा गर्ने, दिनभरि जुवातास खेल्ने, साँझ परेपछि दारू खाएर रमाइलो गर्ने उनको नियमित कार्य भइसकेको थियो। बिहान छोराछोरी स्कुल पठाएपछि उनीहरूको मोजमस्तीको दिनचर्या सुरु हुन्थ्यो। घरबेटी मभन्दा झण्डै 6-7 वर्ष जेठी थिइन्। पुष्ट शरीर, कसिला र पुटुक्क उठेका बक्सस्थल, स्याउका दाना जस्ता रसिला गाला, नसालु हिराई, अनारका दाना जस्तै टम्म मिलेका सेता दाँत, लामो कपाल, ओठमा कलेजी रङको लिपस्टिक, शरीरमा टिपिक्क मिलेको पोसाकमा सजिने घरबेटी भाउजूलाई देख्ने जो कोही पुरुष पनि एकपटक फर्केर नहेरी चित्त बुझाउँदैन थिए। पछिल्लो समय उनको हावभाव बेग्लै थियो। आफू एक्लै भएका बेला उनले मलाई माथि बोलाउन थालेकी थिइन्। म पनि उमेर पुगेको मान्छे, कता कता उनको बोलाइले पनि चुम्बकले फलामलाई जे तानिरहेको थियो। खाजा, खाना, टेलिभिजन, ख्यालठट्टा आदिको रमाइलोमा दिन बित्दै थिए। एक दिन उनले मलाई रक्सी किनेर ल्याउन आग्रह गरिन्। मलाई पनि घरबेटी भाउजूले अराएको एउटा जाबक काम पनि किन नगर्नु भन्ने लाग्यो। यसमा उनले मप्रति देखाएको मानवता पनि कारक रह्यो। अरू कोठामा बस्नेसँग महिना नमर्दै भाडा लिन कडी कडाउ गर्ने भाउजूले मलाई कहिले अत्याइनन्। यसको अर्थ मैले बुझ्न सकेको थिइनँ। म पैसा भएका बेला 2-3 महिनाको भाडा एकैचोटि दिन्थेँ। अर्को किसिमले बुझ्दा अरूको 30 दिनको महिना मेरो लागि कम्तीमा 60 दिनको हुन्थ्यो। भाडा दिँदा पनि उनले मलाई खर्च के छ भनेर सोध्ने गर्थिन्। यस्तो सहयोगी भाउजूको आग्रह नकार्न सकिनँ, रक्सी किनेर ल्याइदिएँ। पछि त उनले सँगै बसेर पिउन पनि आग्रह गरिन्। सुरुमा त मलाई श्रीमान नभएकी महिलासँग बसेर खान धेरै अप्ठ्यारो लाग्यो, करै गरेपछि साथ दिएँ। भाउजूले कुखुराका सपेटा, खुसीको भुटन, खसीको भुटन अनि ग्रीन सलाद चितनका रूपमा तयार गरिसकेकी थिइन्। हामीले त्यसैसँग रक्सी पिउन सुरु गर्यौँ। मैले एक पेक पिउँदा भाउजूले लगातार 3 पेक हानिसकेकी थिइन्। रक्सी लाग्दै गएपछि घरबेटी भाउजूमा उत्ताउलोपन देखिन थाल्यो। मलाई समाउने, मुखमा मही खाने गर्न थालिन्। म लाजले रातो पिरो भएँ। कोठाबाट निस्कन खोज्न सकिनँ। अन्त्यमा उनले जे जे चाहिन् त्यही गर्दै गइन्। मेरो पनि पहिलो अनुभव भएकाले सुरुमा अप्ठ्यारो लागे पनि पछि भने रोमान्स नै भयो। घरबेटी भाउजू अर्थात् आरती जापान गएपछि मैले पनि त्यो घरबाट डेरा सरेको थिएँ। जापान जानु अघि भाउजूले घर कुर्न आग्रह गरेकी थिइन्। तर पछि किनकिन मलाई त्यो घरमा बस्नै मन लागेन। तिनै घरबेटी भाउजू नै आज मेरी आरती बनेकी छ। नियमित सम्बन्धपछि मैले घर खर्च, मोटरसाइकल, लत्ता कपडा, कलेज शुल्कको चिन्ता कहिले लिनु परेन। आरती फर्केको थाहा पाएपछि निकै खुसी भएँ। उसँग भेट्ने र उपहार लिने हतारो पनि भयो। झन्डै तीन वर्ष अघिका घटना एकपछि अर्को गर्दै स्मृतिमा आउँदै गर्दा र अबको भेटको कल्पना गर्दै गर्दा मोबाइलको घन्टीले मलाई झस्काइदियो। तर यसपटक पनि तुरन्तै फोन उठाइन। करिब करिब अन्तिमको घन्टीमा मात्र मोबाइल उठाएर हेलो भने। के हो, मोबाइल उठाउनु पनि कति समय लाग्यो, उसले भने। मैले पनि बनाऊ जवाब फर्काएँ, होइन सुतिरहेको थिएँ। आरतीको हतारो थियो, आउने बेला भएन र। मलाई पनि गइहालौँ लाग्यो भने ल आइहालेँ। मोबाइलमा संवाद सकिएसँगै म हतार हतार मोटरसाइकल लिएर निस्केँ। आरती नेपाल नभएको तीन वर्षको अन्तरालमा मेरा ऊ जस्ता धेरै महिला मित्र बढिसकेका थिए। मेरो काम उनीहरूको इच्छा अनुसार यौन सन्तुष्टि दिनु हो। उनीहरूले भने मेरा खर्च र अरू आवश्यकता पूरा गरिदिन्थे। हातको तीन तोलाको चेन, गलाको साढे दुई तलाको सिक्री, मोटरसाइकल पनि यही कामको कमाइ हो। यति मात्रै र घरमा रहेका वृद्ध बाबुआमाको औषधोपचार खर्च, बहिनीको स्कुल फीको आधार पनि यही कमाइ थियो। अहिले मेरो सम्पर्कमा रहेकी सम्झना सहरको ठूलै व्यापारीकी श्रीमती हुन्। उसका श्रीमान सधैँ व्यापार व्यवसायमै मस्त हुन्छन्। उनको आवश्यकता मैले पूरा गर्ने गरेको छु। उनलाई हिजो मात्रै पनि मैले समय दिएँ। उनी भन्छन् धनले मात्रै हुँदो रहेनछ, मान्छेमा सन्तुष्टि नै ठूलो सम्पत्ति रहेछ। मनमा यस्तै कुरा सम्झेर हिँड्दा झन्डै दुर्घटनामा परे। काठमाडौँ छ नै यस्तै बढ्दो भिडभाड र अव्यवस्थित ट्राफिक व्यवस्थापन, अनि दुर्घटनामा किन नपर्नु। धन्न ट्राफिक प्रहरीको चिठीले झसङ्ग भए। हेर्दा नाकैमा ट्रक, हत्तपत्त मोटरसाइकल रोके। सडकमा बसेको ट्राफिकको तुच्छ शब्दले गाली खाए, मर्लास बाटो हेरेर हिँड। म पनि चुप लागेर त्यहाँबाट थ्याङ्क्स कार्ड भन्दै हिँडेँ। आरतीको घर पुगे, मोटरसाइकल साइड लगाए। आफू कलेज पढ्दा चार वर्षसम्म बसेको घर पनि बिरानो जस्तो लाग्यो। भर्याङबाट माथि उक्लदै गर्दा आफू बसेको कोठा हेरे, ढोका उइरहेछ। बाहिर पर्दा लागेकोले भित्रै छिरेर हेर्न मन मानेन, तर कोठाप्रतिको कौतल भने जागिरह्यो। त्यो कोठा एकपटक हेर्न पाए नि हुन्थ्यो भन्ने भयो। खुट्टा भर्याङतर्फ उकालो लागिसकेका थिए। ढोका अगाडि पुगेर घन्टी बजाएँ। ढोका घरक्क उग्रियो। मन्द मुस्कान लिएर हाफ प्यान्ट र टिसर्टमा सजिएर खैरो रङको कपाल अनि कालो गगल्स लगाएकी महिला भित्रबाट निस्किन्। सुरुमा त चिन्नै गाह्रो भयो, को बुढी आइछे भन्ने पनि लाग्यो। पछि उसैले ओहो सागर भनेर अँगालो हालेपछि म झसङ्ग पाएँ। उही पुरानी घरबेटी भाउजू अर्थात् आरती म्याडम। ऊ बेलाका स्याउका गाला अहिले चाउरिए छन्। तैपनि क्रिम पाउडरले अलिअलि भए पनि चिल्लो बनाउने प्रयास। खुर्किएका आँखी भौँला ठूलो चस्माले छोपिएका, टमक्क परेका छाती झोलिएर तल झरेका, त्यो पुष्ट शरीर दुब्लाएको भाउजूको रूपरङ्ग नै परिवर्तन भएको पाएपछि मैले फ्याट्टे भने, ओ माई गड, भाउजू जापान गएपछि रूपरङ्ग नै फरक। उसले लामो हाँसो हाँस्दै भने, के परिवर्तन भएको छु र, तपाईँका लागि त उही छु नि। भित्र बोलाएर सोफामा राख्दै आरतीले भने, यो दुई वर्षको अन्तरालमा तपाईँ पनि धेरै परिवर्तन हुनुभएछ। पहिला लुरे हुनुहुन्थ्यो, अहिले मोटाउनु भएछ, शरीर पनि कति राम्रो भएको। कोठामा बस्दा साइकल चढ्न गाह्रो थियो, अहिले मोटरसाइकल, शरीरभरि सुनै सुन, अनि आइफोन 10 नयाँ वर्षन। के हो, केटीहरू त धेरै छन् कि क्या हो। आरतीले जिस्काएपछि म पनि केकम हाँस्दै भने, तपाईँ गएपछि अरू साथी बनाउनु परेन त, छन् नि एक दुईजना तपाईँ जस्तै, नभए यो सहरमा कसरी बाँच्न सकिन्छ र। खेलठट्टा गर्दा गर्दै आरतीले खाजा तयार पारी अनि भनी, उपहार भनेको होइन ल्याऊ। दाहिने हातले ब्ल्याक लेभल हुस्की हातमा थमाई अनि त्यही हुस्की दुवैजना मिलेर खान थाल्यौँ। जब रक्सीले मातिँदै गई आरतीले पुरानै व्यवहार दोहोऱ्याए। आरतीले मलाई गमलाङ्ग अँगालो हाली अनि भनी, माई स्विट हार्ट। म भने पन्चिन खोजेँ। ऊ अझै छ्याङ्गिँदै गई, यतिका वर्ष बाहिर हुँदा पनि सम्झना भएन। मैले भने, म बिस्तारै उप्रति आकर्षित हुँदै गएर भने, तपाईँले पनि सम्झिनु भएन नि। आरतीले मेरो शरीर सुमसुमाउन लागि, अङ्ग अङ्गमा चुम्बन गर्न थाली। दुबईको धड्कन बढ्दै गए अनि दुबईको मन मिलेपछि तन पनि एक भयो। तपाईँबाट जुन सन्तुष्टि मैले लिन्छु त्यो कहिल्यै मेरा घरकाबाट पाउन सकिनँ, शिथिल भए कि आरतीले भने। म भने चुप लागेँ। ऊ एकरो बोल्दै गई, हेर मैले तपाईँलाई सम्झेर एक वर्ष भिसा बाँकी छँदै नेपाल फर्केँ। मैले पनि उसलाई फुर्क्याउँदै भने, तपाईँ पनि कति स्वादिली हुनुहुन्छ नि। मनमनै चाहिँ भने, बजारमा धेरै डेरी खुलिसके, भैँसी नै किन पाल्नु। अनि ऊबाट छुट्टिएँ। आरती जापानबाट फर्केको दुई वर्ष भयो। पछिल्लो एक महिनादेखि उसको र मेरो भेट भएको छैन। ऊ लगायत मेरा महिला साथी अहिले चारजना छन्। उनीहरूको समयअनुसार मैले आफ्नो तालिका मिलाउनुपर्छ। कहिलेकाहीँ त एउटै समयमा दुईजनाले समय माग्दा एउटालाई बहाना बनाउनुपर्छ। तर एक दिन एउटीलाई दिए दोस्रो दिन अर्कीलाई दिन्थे। यस्तो दिनचर्याले म कामान्ध भएको थिएँ। उनीहरूलाई मैले दिएको समयले नै मेरो आमदानीको बाटो राम्रो भएको थियो। कहिलेकाहीँ आफूले गल्ती गरिरहेको छु कि जस्तो लाग्थ्यो, फेरि लाग्थ्यो। साथीहरू आफै पैसा खर्च गरेर यो काम गर्छन्, मलाई महिलाले नै पैसा खर्च गरेर बोलाउँछन्। यस्तै सोच्दै फेसबुक चलाउँदै थिएँ, आरती भिडियो कलमा आई। उसको अनुहार मलिन थियो, आँखा रसाएका थिए। मैले सन्चो छैन कि क्या हो भने सोधेँ, तर उसले केही भएको छैन भने भेट्न बोलाएँ। म हतार हतार उसकोमा गएँ। पुग्ने बित्तिकै अँगालो हारेर रुन थालेँ। मैले स्थितिलाई सामान्य बनाउन खोजेँ, सम्झाएँ, रुनुको कारण सोधेँ। ऊ बोलिन, ऊ रुँदै भित्रपछि एउटा अस्पतालको प्रयोगशाला रिपोर्ट हातमा थमाए। रिपोर्टमा लेखिएको थियो एचआईभी पोजिटिभ। मेरो होस गुम्यो, आकाश खसे जस्तै भयो, सारा संसार अँध्यारो भयो। हातखुट्टा लरबराए, डर लाग्न थाल्यो। कतै मलाई पनि एचआईभी पोजिटिभ त भएन? शङ्का र चिन्ता बढ्यो। बिहे गर्ने उमेरमा तीनजना धेरै इच्छा र चाहना बाँकी नै थिए। ती सबैमा तुषारपात हुने भयो भने चिन्ताले सतायो, अनि सम्झिएँ घरको गरिबी, सहाराको आशामा रहेका वृद्ध बाबुआमा, अनि बिहे गर्ने उमेर भएकी बहिनीप्रतिको जिम्मेवारी। फेरि दिमागमा अर्को ममता र जिम्मेवारी याद आयो। मेरै विश्वासमा रहेकी अञ्जलीले मेरो कामान्त त थाहा पाए भने के होला, मसँग बिहे गरेर घरजम बनाउने सपना बुनेकी छ उसले। यसमा उसको के गल्ती छ र म उसलाई यति ठूलो सजाय कसरी दिउँ? आफ्नै गलाको सिक्री र आइफोन पनि भारी लाग्यो। सोच्दा सोच्दै बेहोसीमै आरतीको घरबाट बाहिरिएछु। कतिखेर कोठामा आइपुगे पत्तो भएन, के गर्ने सोच्नै सकिनँ। मैले चारैतिर अँध्यारो नै अँध्यारो देखेँ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन बसन्त पराजुलीको कथा आधुनिक प्रेमोपहारको वाचन हो। योभन्दा अघि मैले बसन्त पराजुलीकै वक्र रेखा कथाको वाचन सुनाएँ। आज बसन्त पराजुलीको मोम्चो कथा संग्रहभित्रका दुईवटा कथाहरू सुनाए। अर्को मंगलबार पनि यसै संग्रहभित्रका अरू कथाहरू लिएर आउनेछु। तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्री।